यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदले अनुमोदन गरेपछि मात्र त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढ़ाउने नेकपा सचिवालय बैठकमा समझदारी। आज थप 199 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या 1401। भारतसँग कूटनीतिक वार्ता मार्फत आफ्नो भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको भनाई, र अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ सँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढ़ाउने समझदारी भएको छ। नेकपाभित्र एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हित विपरीत भएकाले त्यसलाई परिमार्जन गरेर पारित गर्न आवाज उठेपछि झण्डै एक वर्षदेखि उक्त सम्झौता अनुमोदनको विषय प्रतिनिधि सभामा विचाराधीन छ। सम्झौता अनुमोदन हुन बाँकी रहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्ष 2077-78 को नीति तथा कार्यक्रम र बजेटमा उक्त परियोजना अन्तर्गतका कार्यक्रम र बजेट समावेश भएको सन्दर्भमा आज नेकपा सचिवालय बैठक बसेको हो। बैठकमा बजेटमा अनुसूचीमा रहेको वैदेशिक सहयोगको स्रोतमा उल्लेखित एमसीसी विचाराधीन विषय रहेको हुनाले संसदमा हुने निर्णय बमोजिम हुने गरी अर्थमन्त्रीले स्पष्ट पार्ने सहमति भएको बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको जवाफ अनुसार बजेटमा भाषा स्पष्ट गरिने पनि उहाँले बताउनुभयो। बैठकमा हाल परियोजनाका लागि भइरहेका कामको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढ़ाउने गरी स्थिति बुझेर स्पष्ट पारिने र एमसीसीका बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि मात्र निर्णय गरिने भएको छ। करिब 64 अर्बको परियोजनामा करिब 51 अर्ब अमेरिका र 13 अर्ब रूपियाँ नेपाल सरकारको लगानी हुनेछ। द्विपक्षीयबीच सन् 2017 सेप्टेम्बर 14 नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासविच कम्प्याक्ट सम्झौता भएको थियो। आज थप 199 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1401 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा 185 जना पुरूष तथा 4 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले कोशी अस्पतालमा गरिएको परीक्षणमा संखुवा सभाका 2, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका 9, नारायणी अस्पताल वीरगंजमा 12 का 1 र पर्साका 2 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका 14, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा रूपन्देहीका 26, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका 3 र दाङका 5 गरी जम्मा 8 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका 7, झापाका 1, कपिलवस्तुका 77, ललितपुरका 1, महोत्तरीका 4, रौतहटका 6, सर्लाहीका 17 र सिराहाका 11 जना गरी जम्मा 124 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म नेपालको 53 जिल्लाका 1288 जना पुरूष र 113 जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसै गरी आज थप 13 जना उपचारपछि निको भई घर फर्किएसँगै हालसम्म कुल 219 जना उपचारपछि निको भई घर फर्किएका छन्। आज टेकु अस्पतालबाट 2 जना र युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 11 जना उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। हालसम्म 172 जना पुरूष र 47 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस आसपास सुरक्षामा खटिएका 216 प्रहरीको कोविड 19 परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोविड 19 पुष्टि भएपछि कालीमाटी वृत्त र त्यस आसपासका प्रहरी बीट तथा महिला सेललाई सील गरेर पीसीआर परीक्षण गरिएको थियो। कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा राखेर उपचार गराइएका बिरामीलाई आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ। कोरोना संक्रमणले महामारीको रूप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता पढ़ाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाण्डौले तयार गरेको मापदण्ड अनुसारको औषधि प्रयोगमा ल्याइएको जिल्ला आयुर्वेद अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताउनुभयो। स्थानीय जंगलमा पाइने गुर्जोको रसका साथै जड़ीबुटीबाट बनाइएका औषधि खाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय धनुषाले बिरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कड़ा कार्यवाही गर्ने भएको छ। विभिन्न वाहना बनाएर एम्बुलेन्सहरूले बिरामीलाई नबोक्ने गरेको गुनासो बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले त्यस्ता एम्बुलेन्सका चालक तथा संचालक संस्थालाई कड़ा कार्यवाही गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिनुभयो। काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका वासिन्दाको लगत संकलन शुरू गरेको छ। चन्द्रागिरी नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गर्दै लगत संकलन कार्य शुरू गरेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो। काठमाण्डौ उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गामा थप अपनाइएको सतर्कता अपनाइएको नगर प्रमुख गिरीले जानकारी दिनुभयो।
हाम्रो नागरिकहरू विदेशमा पनि धेरै बसिरहेको देखियो, अझै पनि लुकीछुकी आउने क्रमहरू बढिरह्यो। अनि त्यहाँ हामीले त्यहाँ के गर्यौँ भन्दाखेरि सबै विदेशबाट आउन चाहनेहरू को को हुनुहुन्छ उहाँहरू सबैले चाहिँ आफ्नो चाहिँ नामहरू चाहिँ सम्बन्धित वडामा टिपाउनु भनेर हामीले हिजै बेलुका सूचना गरेर सबै वडाहरूले चाहिँ त्यो जारी गरेको छ। अहिले सबै नगरपालिकामा कम्पाइल हुँदैछ।
नागढुङ्गाबाट आउने गाडीहरू र बाहिर जाने गाडीहरू मान्छेहरूलाई त्यहाँ चाहिँ के गर्नु भएको छ?
त्यहाँ चाहिँ नाकाम रहेको अरू मेयर साहबहरू, तिनै तहका हाम्रो आइजीपी साहबहरू र तिनै जिल्लाका सिरो साहबहरू र गृह सचिवज्यूहरूको समेत संयुक्त बैठक काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिकाको दुईजना मेयर साहबहरूको पनि संयुक्त बैठक थियो। त्यो बैठकमा हामीले नाकामा रहेको यो समस्या छ भनेर हामीले गृहमन्त्रीसँग प्रत्यक्ष हामीले राख्यौँ र त्यसमा त्यो राखेका सबै कुराहरू चाहिँ अलिक स्थानीय तहलाई त्यो दिने भएको सर्कुलर पनि भइसकेको छ।
साझा साझा चाहिँ गाडीहरू जाने आउनेको संख्या कलङ्कीमा पनि भिड जस्तै देखिन्छ, थाङकोटमा पनि भिड जस्तै देखिन्छ।
आपूर्ति पनि गर्नु पर्यो, काठमाडौँमा 40 लाख भन्दा पनि जनसङ्ख्या छ, उनीहरूलाई चाहिँ सबैलाई आपूर्ति व्यवस्थापन पूर्ण रूपले रोक्दाखेरि फेरि त्यहाँ चाहिँ यहाँ फेरि अर्को चाहिँ समस्या सिर्जना हुन्छ। इन्धनको आपूर्ति यहाँ अरू चाहिँ म चाहिँ खाद्य पदार्थको आपूर्ति, औषधिको आपूर्ति, निर्माण सामग्रीको आपूर्ति र अन्य चाहिँ म चाहिँ व्यवस्थापन गर्ने अरू आवश्यकीय चिजहरूको छ भने अहिले चाहिँ एयरपोर्ट बनाउने, सड़कहरू निर्माण गर्ने, विभिन्न चाहिँ ठुला आयोजनाहरूको लागि पनि विकास आयोजनाहरू सञ्चालन गर्नेको लागि पनि अब अहिले हामीले उठाएको प्रश्न यही नै हो। अब हामीले के उठायौँ भने अहिले विभिन्न जिल्लाहरूबाट संक्रमित, खास गरी अति संक्रमित र भित्री जिल्लाहरू र बाहिर जिल्लाबाट आएका तिनीहरूको चाहिँ सम्बन्धित ठाउँबाट चाहिँ पीसीआर भएर आउनुपर्ने हुन्छ कि जस्तो चाहिँ भनेमा हामीले त्यो पनि आवाज उठाएका छौँ। इन्धन बोकेर आएका गाडीहरू, ग्यासका बुलेटहरू बोकेर आएका गाडीहरू, खाद्यान्न लगायत अरू पदार्थहरू बोकेर आएका गाडीहरूलाई पनि हाम्रो भनाइदिए कसो भन्दाखेरि सम्बन्धित ठाउँमा यदि भित्र प्रवेश गर्न साथै ती ठाउँमै नै स्वास्थ्य मापदण्ड पुरा गरेर पुग्न सक्नेहरूलाई मात्र हामी चाहिँ हाम्रो नगरपालिकामा राख्ने वातावरण तयार गर्छौँ। त्यसको लागि अब यो क्वारेन्टाइन व्यवस्थापन समितिको बैठक पनि बसेको छ र सुरक्षा समितिको बैठक पनि अब हामी पर्सि बस्छौँ। हाम्रो नगरपालिकाभित्रको पनि यहाँ क्षेत्रमा कार्यरत क्षेत्रमा रहेका ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तीनैवटा गणहरू चाहिँ हाम्रो संयुक्त सुरक्षा समितिको बैठक पनि बस्ने गरिएको छ।
काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा लगायत अन्य ठाउँहरू पनि काठमाडौँ प्रवेश गर्छन्। तपाईँ काठमाडौँ उपत्यकाभित्रका
नजिकका छिमेकी नगरपालिकाका मेयर साहबलाई पनि नागढुङ्गामै बोलाएर प्रत्यक्ष अवलोकन गर्न लागेको थिएँ र त्यति बेला आइजिपी साहबहरू, हाम्रो गृह सचिवज्यूहरू र लगायत सम्पूर्ण जिआई साहबहरू र यहाँका स्थानीय सबै परिषदका सबै वरिष्ठ अधिकारीज्यूहरू र सचिवज्यूहरू र सिरो साहबहरू पनि आएर त्यहाँ प्रत्यक्ष नागढुङ्गामा अवलोकन गर्नुभएको थियो र त्यहाँ निरीक्षण पनि गर्नुभएको थियो र अहिले पनि भइरहेको छ र हामीले पनि त्यहाँ निरीक्षण गऱ्यौँ। त्यसमा त्यस क्रममा चाहिँ विभिन्न कामको सिलसिलामा पास लिएर नगरपालिका यो काठमाडौँ उपत्यकाभित्र आएको र विभिन्न निर्माण सामग्री अन्य आवश्यकीय वस्तुहरू लिएर ढुवानीको लागि आएका त्यस किसिमका चाहिँ गाडीहरूलाई चाहिँ हामी सामान्य त्यहाँ हेल्थ चेक गरेर त्यो थर्मोमिटर थर्मल गर्ने चाहिँ त्यो चेक गरेर मात्रै पठाएको अवस्था छ र पास लिएर पठाएको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सहकर्मी नवराज लम्छालसँग कुराकानी गर्दै। भूमि व्यवस्था सहकारी एवं गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भारतसँग कूटनीतिक वार्ता मार्फत आफ्नो भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएशन नेपाल पिन गण्डकीले आज आयोजना गरेको अनलाइन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री अर्यालले कालापानी लिम्पियाधुरा र लिपुलेख नेपालकै भूमि भएको तथ्य र प्रमाणबाट पुष्टि भएकाले फिर्ता ल्याउन सरकार लागि परेको उल्लेख गर्नुभयो। विगतका त्रुटिपूर्ण नक्सालाई विस्थापित गरी आधिकारिक नक्सा स्थापित गरिने स्पष्ट पार्नुहुँदै मन्त्री अर्यालले विगतमा नक्सामा राख्न छुटाइएको भूमिलाई अहिले अध्यावधिक गरिएको बताउनुभयो। पछिल्लो चार दिन यता भारतबाट आएका 2036 जना गुल्मी जिल्ला प्रवेश गरेका छन्। अहिलेसम्म धुरकोट गाउँपालिकामा सबैभन्दा बढ़ी 330 जना आएको धुरकोट गाउँपालिकाको कोरोना विशेष सूचना अधिकारी दिल्लीराज पराजुलीले जानकारी दिनुभयो। सूचना अधिकारी ऋषिराम पोखरेलले हिजो कोरोना संक्रमितको सम्पर्कमा आएका 23 जनाको स्वाब संकलन गरेर रूपन्देही पठाइएको जानकारी दिनुभयो। विभिन्न समयमा रेसुङ्गा नगरपालिकामा भारतबाट आएका 290 जनालाई विद्यालय र क्याम्पस गरेर 8 स्थानमा व्यवस्थापन गरिएको छ। अझै भारतबाट आउनेहरूको संख्या वृद्धि भइरहेकाले वडाहरूमा क्वारेन्टाइन बनाउने काम भइरहेको स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो। कोविड 19 संक्रमितको उपचारका लागि भक्तपुर अस्पतालमा नयाँ भवन निर्माण सम्पन्न भएको छ। भवनमा 6 बेडको आईसीयू, 6 बेडकै एनआईसीयू, 20 शैय्या, 2 आइसोलेशन बेड, मेसिन स्टोर, चेन्ज रूम, यूपीएस रूम लगायत रहेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सुमित्रा गौतमले बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटले गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी मुलुकमा करिब 7 लाख भन्दा बढ़ी रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटले देशमा रोजगारी सृजनालाई विशेष प्राथमिकता दिए प्रस्ताव गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न सकिएको खण्डमा देशमा ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने अपेक्षा गरिएको छ। यस सम्बन्धी संवाददाता भुवन प्रसाद आचार्यको एक रिपोर्ट।
सरकारको तर्फबाट संघीय संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटले रोजगारी निर्माणका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिँदै बजेटको कार्यान्वयन मार्फत थप 2 लाख रोजगारी सृजना गर्न सकिने प्रक्षेपण गरेको छ। साना किसान कर्जा कार्यक्रममा एसियाली विकास बैंकले दिएको ऋणलाई परिचालन गर्दा करिब 40,000ले थप रोजगारी पाउने अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ। त्यस्तै युवा स्वरोजगार कर्जाको थप प्रभावबाट 12,000लाई रोजगारी दिने, गरीबका लागि लघु उद्यम लगायत उद्योग मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम मार्फत करिब 1,30,000 मानिसले रोजगारी पाउने अनुमान बजेट मार्फत गरिएको छ। रोजगारी निर्माण सम्बन्धी बजेटका व्यवस्थालाई सकारात्मक भन्दै नेपालमा हुने रोजगारीका अवसर नेपालीले नै पाउने अवस्था बजेटबाट निर्माण हुने नेपाल ट्रेड युनियन महासंघ जीफन्डका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो।
नै झन्नै 7 लाख भन्दा बढीलाई रोजगार दिने बजेट मार्फत सरकारले अधिकारी सारेको छ। यो चाहिँ हामीले हाम्रो ट्रेड युनियनहरूको तर्फबाट हामीले यसलाई सकारात्मक रूपमा लिएका छौँ। यसलाई घोषणाको रूपमा मात्र नभइकन यसलाई व्यवहारमा चाहिँ लागू होस्, नेपालीको काम नेपालीलाई नै हुनुपर्छ भन्ने हाम्रो चाहिँ भनाइरहेको थियो। त्यसलाई पनि सम्बोधन गर्नका निमित्त अब श्रम स्वीकृति बेगर चाहिँ विदेशीहरूलाई चाहिँ काम नलगाउने भन्ने कुरा पनि आएको छ। यदि यही चाहिँ कुरा व्यवहारमा लागू गर्ने हो भने अधिकांश चाहिँ बेरोजगार भएर चाहिँ बाहिर आएका वा चाहिँ वैदेशिक रोजगारीमा फर्केका श्रमिकहरूलाई नेपालभित्र नेपाली भन्दा बाहिरका रोजगारमा रहेकाहरू रिप्लेस गर्नु गर्ने खालको चाहिँ
वन पैदावारमा आधारित रोजगारी कार्यक्रमबाट 30,000ले गरिबी निवारण कोषको करिब 19 अर्ब रूपियाँ निष्क्रिय बसेको रकम परिचालन गरेर करिब 1.5 लाखको रोजगारी सृजना हुने बजेटमा उल्लेख गरिएको छ। बजेटले कुनै पनि विदेशीलाई नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ। सरकारले अघि सारेको रोजगार कार्यक्रमलाई दिगो र स्थायी बनाउन निजी क्षेत्रसँग मिलेर जाँदा रोजगार सृजनाका कार्यक्रम प्रभावकारी हुने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद सभापति चन्द्र ढकालको भनाइ छ।
यो सरकारले चाहिँ सारेको रोजगार अरू पनि जुन जोडेर चाहिँ जुन रोजगारी सिर्जना गर्ने चाहिँ भनेर भनेको छ, त्यसलाई चाहिँ व्यक्ति प्रतिष्ठानसँग अथवा निजी क्षेत्रको चाहिँ उद्योग व्यवसायसँग जोडेर यदि चाहिँ लग्न चाहिँ सकियो भने डेफिनेटली चाहिँ राम्रो एउटा चाहिँ रिजल्ट चाहिँ आउन सक्छ र पर्मानेन्ट रूपमा चाहिँ रोजगारी सिर्जना हुन सक्छ। भन्नाले अब सरकारको तर्फबाट चाहिँ निजी क्षेत्रको उद्योग व्यवसायहरू सञ्चालन गर्नलाई इन्करेज पनि गर्ने र सँगसँगै जुन यो सरकारी रोजगारी कार्यक्रम पनि निजी क्षेत्रसँगै जोडेर यदि अगाडि चाहिँ लग्न चाहिँ सक्यो भने डेफिनेटली त्यसले चाहिँ आउने दिनहरूमा राम्रो रिजल्ट दिन्छ।
बजेटले प्राविधिक र व्यावसायिक शिक्षा तालिम मार्फत 50,000 थप रोजगारी सृजना हुने, सरकारका निकायहरूबाट सञ्चालन हुने छोटो अवधिका सिपमूलक तालिमहरू सबै जोड्दा घटीमा 50,000 रोजगारी सृजना हुने र 50 करोड़ पुँजीको नव प्रवर्तन शुरूआती पुँजी भनेर च्यालेन्ज फण्डको पुँजी परिचालनबाट करिब 2,000 रोजगारी सृजना हुने पनि बजेटले उल्लेख गरेको छ। आगामी वर्षको बजेटका समग्र कार्यक्रमहरूबाट करिब 7-8 लाख रोजगारी सृजना हुन सक्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो।
अब सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट अत्यन्त ठूलो अनुपातमा त्यो जाँदा र राष्ट्र ब्याङ्कबाट लघु वित्त लगायतका अरू कार्यक्रमहरूबाट जाँदाखेरि 7-8 लाख रोजगारी घटीमा सृजना गर्नुपर्छ र रोजगारी सृजना गर्नु अहिलेको बजेटको पहिलो दायित्व हो। जीवन सुरक्षा गर्दै श्रमलाई काममा जोड्ने त्यसरी बजेट जान खोजेको छ।
अर्थमन्त्री खतिवडाले यो बजेट नेपाली बजेटको इतिहासमा नै सबैभन्दा धेरै श्रमिक लक्षित पहिलो बजेट भएको पनि उल्लेख गर्नुभयो।
अहिलेको बजेट पूर्णत श्रमिक केन्द्रित छ। यो जति पनि मैले अघि 7.5-8 लाख रोजगारीको कुरा गरे त्यो श्रमिक केन्द्रित छ। योगदानमा आधारित सामाजिक सुरक्षामा जाने श्रमिकको समेत कोषको रकम हामीले हालिदिने भनेको छौँ। रोजगारदाताको समेत प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मात्रै झण्डै 14 अर्बका कार्यक्रमहरू रोजगारीमा केन्द्रित भएर जान्छ। श्रमिक वर्गको लागि नै लक्षित गरेर यो बजेट आएको छ। मलाई लाग्छ सम्भवतः यति धेरै श्रमिकसँग लक्षित भएको यो पहिलो बजेट हो।
नेपालमा करिब 10 लाख विदेशी कामदारले रोजगारी पाएको निजी क्षेत्रले बताउँदै आएको छ। उद्योग प्रतिष्ठानहरूमा काम गर्ने कतिपय विदेशी कामदार लकडाउनले गर्दा स्वदेश फर्केको हुनाले त्यस ठाउँमा नेपाली युवाहरूलाई सिप प्रदान गरेर वा विदेशबाट सिप सिकेकाहरूलाई काममा लगाउने हो भने पनि तत्कालै 4-5 लाख नेपालीले रोजगार पाउन सक्ने अवस्था देखिएको छ। भुवन प्रसाद आचार्य, रेडियो नेपाल, काठमाडौँ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले COVID-19 परीक्षणका लागि RDT विधि प्रभावकारी नदेखिएको भन्दै त्यसलाई न्यूनीकरण गरी PCR विधिलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले नेपाल भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्न र PCR परीक्षणको संख्या बढ़ाउन तत्काल आर्थिक प्याकेज घोषणा गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य डा दीपक प्रकाश भट्टले जानकारी दिनुभयो। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले आफ्ना वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ। समितिको आजको बैठकले वार्षिक प्रगतिको मस्यौदा प्रतिवेदन संशोधन सहित पारित भएको सभापति निरुदेवी पालले जानकारी दिनुभयो। पारित प्रतिवेदन प्रतिनिधि सभाको आगामी बैठकमा पेश गरिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग विस्तार गरी 3,300 मिटर कायम गरिएको छ। आयोजनाका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले यसअघि 3,000 मिटर रहेको धावन मार्ग विस्तार गरी 3,300 मिटर बनाइएको जानकारी दिनुभयो। विमानस्थलको धावन मार्गको दक्षिणतर्फ कोटेश्वर क्षेत्र रनवे 02 विस्तारको काम सम्पन्न भएको हो। विमानस्थलको धावन मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्ड पूरा हुने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो। यस्तै यसअघि विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा 9 वटा मात्र जहाज पार्किङ क्षमता रहेकोमा दुवैतर्फ पार्किङ वे विस्तार गरी 15 नेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन WHOबाट अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ। कोरोना भाइरस महामारीलाई शुरूमै WHOले गम्भीरतापूर्वक नलिएको भन्दै अमेरिकी राष्ट्रपतिले रोष व्यक्त गर्दै आउनु भएको थियो। WHOमा चीनको नियन्त्रण रहेको भन्दै आक्रोश पोख्दै ट्रम्पले कोरोना महामारीका निम्ति WHOले चीनलाई जिम्मेवार ठहर्याउनु पर्ने आशयका अभिव्यक्ति दिँदै आउनु भएको थियो। विश्व स्वास्थ्य संगठन र चीनले अमेरिकी आरोप प्रस्तावको खण्डन गर्दै आएका छन्। यसैबीच राष्ट्रपति ट्रम्पको विश्व स्वास्थ्य संगठनबाट अलग्गिने निर्णयको आलोचना शुरू भएको छ। जर्मनीका स्वास्थ्य मन्त्रीले ट्रम्पको कदम विश्व स्वास्थ्य प्रणालीलाई निकै दुःखद हुने बताएकी छिन्। त्यसै गरी युरोपेली महासंघका विदेश मामला प्रमुख जोसेफ बोरेल र युरोपेली महासंघकी अध्यक्ष उर्सुला फोन डेयर लेथिनले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। अमेरिकामा एक प्रहरी अधिकारीले एकजना अश्वेत नागरिकलाई सड़कमा नियन्त्रणमा लिइसकेपछि घाँटी थिचेर मारेको घटनाको विरोधमा विभिन्न राज्यमा विरोध प्रदर्शन भएका छन्। प्रहरी र प्रदर्शनकारी बीच न्यूयोर्क, सिकागो, लस एन्जेल्स, डेनभर लगायत कैयौं शहरमा झडप समेत भएको छ। 46 वर्षीय जर्ज फ्लोइड निशस्त्र अवस्थामा रहेको र पक्राउ गरी भूइँमा लडाएर निजको घाँटीमा घुण्डाले थिचेर हत्या गर्ने प्रहरीलाई हत्या अभियोगमा मुद्दा चलाइने भएको छ। तर अमेरिकामा प्रहरीको ज्याजती बढ़िरहेको र आवाज विहीनहरूले न्याय पाउन मुस्किल रहेको भन्दै अधिकारवादीहरूले प्रश्न उठाउँदै आएका छन्। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानूनलाई लागू गर्ने तयारीको विरोधमा अमेरिकाले हङकङसँगको व्यापार र यात्रामा दिएको सुविधा तोड्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सुरक्षा कानूनले हङकङको विशेष दर्जामा आघात पुग्ने बताउँदै चिनिया र केही हङकङका अधिकारीलाई लक्षित गरी प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो। तर चीनले हङकङको मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विदेशी शक्तिहरूलाई चेतावनी दिइसकेको छ। चीनले एक देश दुई व्यवस्थाको नीतिमा आफू प्रतिबद्ध रहेको दोहोर्याएको छ। विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 367,500 भन्दा बढ़ी पुगेको छ। अहिलेसम्म जम्मा संक्रमित 60,67,000 भन्दा बढ़ी पुगिसकेको छ भने कोरोना भाइरसको उपचारपछि निको भएर घर फर्किनेको संख्या 26,87,000 भन्दा बढ़ी छ। कोरोना भाइरसको अत्यधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 17,97,000 भन्दा बढ़ी हुँदा 1,04,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। कोरोना संक्रमणबाट युरोपेली राष्ट्रहरू इटली, स्पेन, जर्मनी लगायत सबैभन्दा प्रभावित छन्। छिमेकी मुलुक भारतमा 177,300 भन्दा बढ़ी संक्रमित हुँदा 5,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 84,500 भन्दा बढ़ी निको भएर घर फर्किसकेका छन्। अपमौसम हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशको पूर्वी भूभागमा निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य बदली रही पूर्वका केही स्थानहरूमा र मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। आगामी 24 घण्टामा देशको केही भूभागहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन समेत महाशाखाले अनुरोध गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदले अनुमोदन गरेपछि मात्र त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढ़ाउने नेकपा सचिवालय बैठकमा समझदारी। आज थप 189 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 1,401। भारतसँग कूटनीतिक वार्ता मार्फत आफ्नो भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको भूमि व्यवस्था मन्त्री पद्मा आर्यालको भनाई र अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। हाउस त राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।